पढ़ो भाई। بسم الله الرحمن الرحيم باب عزت الامام النساء وتعليمهن یہ باب ہے امام کا عورتوں کو نصیحت کرنا اور عورتوں کو تعلیم دینا یہ باب ہے امام کا عورتوں کو نصیحت کرنا اور عورتوں کو تعلیم دینا دو الگ الگ عنوان ہیں ایک عنوان ہے نصیحت کا اور دوسرا عنوان ہے تعلیم اور تربیت کا اس ترجمۃ الباب کا مقصد کیا ہے نمبر ایک خواتین کے لیے نصیحت اور تعلیم کی خصوصی مجالس قائم ہونی چاہیے خواتین کے لیے نصیحت اور تعلیم کی خصوصی مجلس قائم ہونی چاہیے نمبر دو عورتوں کی تعلیم اور نصیحت کی ذمہ داری جس طریقے سے گھر کے مردوں کی ہے اسی طرح امیر اور امام وقت کی بھی ذمہ داری ہے امیر المؤمنین امام وقت خلیفۃ المسلمین یہ فکر رکھے عورتوں کی تعلیم اور تربیت کا نمبر تین اپنے گھر کی عورتوں کے علاوہ خاص اپنے گھر کی عورتوں کے علاوہ مطلقاً تمام عورتوں کے لیے تعلیم کا نظم کرنا چاہیے اپنی گھر کی عورتوں کے علاوہ مطلقاً تمام عورتوں کے لیے تعلیم کا انتظام کرنا چاہیے نمبر چار عورتیں آدھی امت ہے آدھی امت مرد ہے آدھی امت عورتیں ہیں عورتیں آدھی امت ہے لہذا اس آدھی امت کی تعلیم کی فکر کرو اور اس کا سب سے بڑا فائدہ یہ ہے کہ مستقبل میں آنے والی نسل ان کی گود میں تربیت پاتی ہے اسی لیے عورتوں میں دین ہوگا علم ہوگا تو ان کی گود میں پلنے والے بچے بھی عالم بنیں گے دیندار بنیں گے تو مسلمانوں کی آنے والی نسلیں عورتوں کی گود میں تربیت پاتی ہے اسی لیے ان عورتوں کو تعلیم دو تاکہ ان کے ذریعے ان کے بچے بہترین تعلیم پاوے نمبر پانچ عورتوں میں تعلیم کے لیے خود امیر صاحب جاوے تو بہت اچھا ہے اور امیر صاحب امام وقت خلیفہ اگر نہ جا سکے तो अपनी तरफ से किसी दियानतदार आदमी को मुतायन कर देवे। इसलिए कि ये जितना अहम काम है इतना नाजुक काम भी है। औरतों की तालीम का, औरतों को नसीहत करने का। हमारे यहाँ करीब में एक गांव का वाकई लतीफा है सच्चा। पहले वहाँ बिदअत के असरात थे, तबलीगी जमात जाती नहीं थी। बड़ी मेहनतों के बाद जमात का जाना शुरू हुआ, बिदअत के असरात खत्म हुए, सबसे पहली तबलीगी जमात गई। गांव वालों ने बहुत शानदार इस्तकबाल किया तो जमात आई और उन्होंने इसरार करके मुख्तलिफ प्रोग्राम तय किए, उमूमी मुलाकात, खुसूसी मुलाकात, उमूमी बयान, मस्तूरात का बयान भी तय किया। अब मस्तूरात में कौन बयान करे, तो एक मेरे जैसा मन चला होगा वो अमीर साहब को इसरार करने लगा कि अमीर साहब मस्तूरात में मैं जाऊंगा बयान करने। अमीर साहब ने कहा भाई ये गांव में बड़ी मुश्किल से तबलीग का काम शुरू हुआ है और पता नहीं तू कैसा बयान करे, कहीं उल्टा मामला न हो जाए, रिएक्शन न हो जाए, फितना और हंगामा खड़ा न हो जाए। तो कहने नहीं नहीं अमीर साहब मैं ही बयान करूँ। एहतियातन अमीर साहब भी साथ गए बयान में। उसने बयान शुरू किया, बिस्मिल्लाह अल्हम्दुलिल्लाह वस्सलातु वस्सलामु अला रसूलिल्लाह। मेरी मोहतरमा माँ बहनों और बीवियों, अमीर साहब ने हाथ पकड़ के उठा दिया कि शुरू में जिसने तो बाप मारा तो आगे अल्लाह जाने क्या करेगा। टू हट साइड पर तो बहुत नाजुक है मुस्तुरात में बयान करना। इसलिए अमीर साहब खुद जावे, इमाम वक्त खुद जावे, या अपनी तरफ से की थी दियानतदार मोतमद आदमी को मुकर्रर कर देवे मुस्तुरात के अंदर नसीहत के लिए, तालीम के वास्ते। जी हज़रत अय्यूब सख्तियानी रहमतुल्लाह अलैह फरमाते हैं, मैंने हज़रत अता बिन अबी रबाह रहमतुल्लाह अलैह को इरशाद फरमाते हुए सुना। और अता बिन अबी रबाह ये फरमाते थे कि मैंने हज़रत अब्दुल्लाह इबन अब्बास रदी अल्लाह ताला अन्हुमा को ये बात इरशाद फरमाते हुए सुना। इब्ने अब्बास ये फरमाते थे अशहदु अलन नबी सल्लल्लाहु अलैहि वसल्लम, ये लफ्ज़ अशहदु ताकीद के लिए आया है, वसूख के लिए आया है, ताकीद और वसूख, यानी समीअतु के बजाय अशहदु, ताकि और उसको बतलाने के लिए आया है। یہ حدیث امام بخاری رحمت اللہ علیہ نے 15 جگہ نقل فرمائی ہے، 15 مقامات پر یہ روایت آئی ہے، اور عیدین کے واقعے میں یہ روایت سب سے زیادہ تفصیل سے آئی ہے، عیدین والی روایت میں. قال اشہد، کا میں گواہی دیتا ہوں، نبی کریم صلی اللہ علیہ وسلم پر، او قال عطاء، تو یہ جملہ حضرت عبداللہ ابن عباس نے کہا یا حضرت عطا نے کہا، کہ میں حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما پر شہادت دیتا ہوں. غرض یہ کہ لفظ سمعتو سے بھی زیادہ تاکید والا جو جملہ ہے وہ جملہ انہوں نے استعمال کیا، یا تو یہ جملہ استعمال کیا منٹا دو مر دو اس کو، تو لفظ سمعتو کے بجائے زیادہ تاکید کا جملہ ارشاد فرمایا اشہدو کا. تو یہ جملہ حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما نے یا حضرت عطا نے استعمال کیا، دونوں کا خلاصہ ہے بات کو بڑی تاکید کے ساتھ پیش کرنا. نبی کریم صلی اللہ علیہ وسلم عید کی نماز پڑھا کے نکلے، عید الفطر کا دن تھا، آپ صلی اللہ علیہ وسلم عید کی نماز پڑھا کر کے نکلے، اور آپ صلی اللہ علیہ وسلم کے ساتھ حضرت بلال بھی تھے، حضرت بلال بھی آپ کے ساتھ تھے. دوسری روایت میں تفصیلات موجود ہے. آپ صلی اللہ علیہ وسلم نے نماز پڑھائی، خطبہ دیا، خطبہ جب ہو گیا تو مرد اٹھ کے جانا چاہتے تھے، تو نبی کریم صلی اللہ علیہ وسلم نے اشارہ فرمایا اور ان کو بٹھا دیا، بیٹھ جاؤ، اور پھر آپ صلی اللہ علیہ وسلم عورتوں کے مجمع میں تشریف لے گئے، اور عورتوں کے مجمع میں جب آپ تشریف لے گئے اس وقت کی بات ہے، خرج و معه بلال، کہ حضور نکلے یعنی عورتوں کے مجمع کی طرف، اور جب آپ صلی اللہ علیہ وسلم عورتوں کے مجمع کی طرف گئے تو آپ کے ساتھ حضرت بلال رضی اللہ تعالیٰ عنہ بھی تھے. فظن انہ، آپ صلی اللہ علیہ وسلم کو یہ خیال ہوا کہ عورتوں کو آواز سنائی نہیں دی، کہ عورتیں بیچاری دور بیٹھی تھی اور مائک تو تھا نہیں، ایسا بھی مائک ہوگا تو آواز تو کچھ نہ کچھ پہنچاتا ہے، تو مائک ہی نہیں تھا، اس لیے آپ صلی اللہ علیہ وسلم کو یہ خیال ہوا کہ عورتوں کو آواز پہنچی نہیں ہے دور ہونے کی وجہ سے، اس لیے آپ صلی اللہ علیہ وسلم چلتے 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 عورتوں کے مجمع میں تشریف لے گئے. عورتوں کے مجمع کے پاس کھڑے ہو کر کے دو بار آواز فرمایا، فَوَعَزَهُنَّ آپ صلی اللہ علیہ وسلم نے عورتوں کو الگ سے واس فرمایا. دیکھو یہ جو فَوَعَزَهُنَّ کا لفظ ہے اس سے ترجمت الباب کا پہلا حصہ ثابت ہوا, باب عزت الامام النساء. ترجمت الباب کے دو جز تھے, جز اول ثابت ہوا فَوَعَزَهُنَّ کے ذریعے سے. وَأَمَرَهُنَّ بِالصَّدَقَةِ, اور نبی کریم صلی اللہ علیہ وسلم نے عورتوں کو صدقہ کرنے کا حکم دیا. نبی کریم صلی اللہ علیہ وسلم نے عورتوں کو صدقہ کرنے کا حکم دیا. یہاں سے جزء ثانی ثابت ہو رہا ہے, ترجمۃ الباب کا جزء ثانی ہے. وَتَعْلِيمِهِنَّ, یہ تَعْلِيمِهِنَّ ثابت ہوا. وَأَمَرَهُنَّ بِالصَّدَقَةِ کے ذریعے سے. تو آپ صلی اللہ علیہ وسلم نے ان کو صدقہ کرنے کی تعلیم دی. گویا فرمایا کہ عورتیں تم بھی صدقہ کرو, تم بھی صدقہ کرو. اب جیسے حضور نے حکم دیا, فَجَعَلَتِ الْمَرْأَةُ تُلْقِي الْقُرْتَ وَالْخَاتَمَ, عورتوں نے بالیاں اور انگوٹھی ڈالنا شروع کر دی. عورتوں نے بالیاں اور انگوٹھی ڈالنا شروع کر دی, پیش کرنا شروع کر دی. یعنی جیسے ہی نبی کریم صلی اللہ علیہ وسلم نے اپیل کی, عورتوں نے فٹافٹ صدقے کا عمل شروع کر دیا. کان میں سے بالیاں نکالی, ہاتھ میں سے انگوٹھیاں نکالی, صدقہ چالو کر دیا. یہ عورتوں نے اپنی ملکیت میں سے صدقہ دیا, چونکہ ان کے کان کی بالی, اپنے ہاتھ کی انگوٹھیاں, اپنی مملوکہ چیز کا عورتوں نے صدقہ کیا. دوسری بات یہ ہے کہ شوہر کا اگر مال ہو تو بغیر شوہر کی اجازت کے عورت صدقہ نہیں کر سکتی. شوہر کا مال ہو تو عورت شوہر کی اجازت کے بغیر صدقہ نہیں کر سکتی. یہ عورتوں کا اپنا ذاتی مال ہے, لہذا وہ شوہر کی اجازت کے بغیر بھی صدقہ کر سکتی ہے. اس سے معلوم ہوا کہ عورتوں کو اپنے لیے الگ سے بھی صدقے کا اہتمام کرنا چاہیے, اپنی طرف سے بھی الگ سے صدقے کا اہتمام کرنا چاہیے. مرد شوہر اپنی طرف سے صدقے کرے, شوہر بیوی کی طرف سے بھی کرے, لیکن بیوی اپنی طرف سے بھی کرے الگ تھلگ, یہ بہت اچھا عمل ہے. اب یہ عورتیں صدقہ کر رہی ہے, حضرت بلال اپنے کپڑے کے ایک کنارے میں اس کو جمع کر رہے ہیں. حضرت بلال ان صدقات کو کپڑے کے ایک کنارے میں جمع کر رہے ہیں. حضرت بلال نے اپنی چادر کا ایک کنارہ کر دیا, لاؤ ڈالو اماں اس میں ڈالو, کتنی انگوٹھیاں کتنی بالیاں ڈالنی ہیں ڈالو. حضرت بلال نے سمیٹنا چالو کر دیا. معلوم ہے کہ اس طرح کپڑا لے کر کھڑے ہو کے چندہ وصول کرتے ہیں, اصل لہو اس کی اصل ہے. خود حضرت بلال رضی اللہ تعالیٰ عنہ نے یہ عمل کیا اور نبی کریم صلی اللہ علیہ وسلم کے سامنے کیا اور حضور نے کرنے دیا, اس میں کوئی حرج نہیں ہے, کر سکتے اس طریقے سے. یہ ہو گئی حدیث شریف. تو حدیث شریف سے ترجمۃ الباب کے دونوں جز ثابت ہو گئے. इज्जतिल इमामी अन्निसा ये साबित हुआ फवाअज़हुन्न से, और तालीमिहिन्न साबित हुआ व अमरहुन्न बिस सदकती के ज़रिए से। गर्ज ये कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने औरतों को अलग से भी नसीहत फरमाई और औरतों को सदक़े की तालीम दी, लिहाजा हमें भी एहतमाम करना चाहिए। जी हदीस शरीफ हासिल करने के अंदर हिर्स पैदा करो, हदीस शरीफ का इल्म हासिल करने में हिर्स पैदा करो। बहुत सारे उलमा की राय ये है कि इल्म हदीस तमाम उलूम में सबसे अफजल है। देखो कुरान अफजल है, इसमें तो कोई कलाम ही नहीं है, लेकिन कुरान है कलाम इलाही। रही कुरान की जो तफसीर है, जो हजरात मुफस्सिरीन से मनकूल है, वो तो अक्वाले रिजाल हो गए, तो नफ्से कुरान तो सबसे अफजल, इसमें तो कोई शक नहीं। लेकिन कुरान की तफसीर जो अक्वाले मुफस्सिरीन है, वो अक्वाले मुफस्सिरीन वो कुरान तो कहे नहीं जाएंगे, वो तो कुरान से अलग है। इसीलिए कुरान मजीद की अफजलियत तो अपनी जगह पर, बाकी हदीस शरीफ के उलूम सबसे अफजल तरीन उलूम है, इसलिए कि इसका मंबा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की ज़ात अक़दस है, जिनके लिए फरमाया वमा यन्तिकु अनिल हवा इन हुवा इल्ला वहयु यूहा। इसलिए आपकी अहादीस जो अल्लाह के यहाँ से आई हुई वही गैर मतलू है, उसको हासिल करने का हिर्स अपने अंदर पैदा करो। जो उलूम में अफजल तरीन उलूम है हदीस शरीफ के उलूम। इसीलिए कदीम ज़माने से सलफ़ सालिहीन का यही दस्तूर रहा है कि वो हदीस शरीफ का इल्म अव्वल दर्जे पर रखते हैं। उलूम शरईया में हदीस शरीफ के इल्म को अव्वल दर्जा देते हैं। नंबर दो, तमाम शरई उलूम के लिए हिर्स होना चाहिए, तमाम शरई उलूम के लिए हिर्स होना चाहिए, लेकिन खुसूसी हिर्स हदीस शरीफ के लिए होना चाहिए, खुसूसी हिर्स हदीस शरीफ के लिए। हदीस ज़बानी याद करो, हदीसों के मतालिब समझो, हदीसों का मुताला करो, हदीसों का तकरार करो, हदीसों के दर्स में पूरी तवज्जो से शिरकत करो, तो तमाम उलूम शरईया में हदीस शरीफ के उलूम के लिए खुसूसी हिर्स होना चाहिए। नंबर तीन, दुनिया के मामले में हिर्स अच्छी चीज़ नहीं है, दुनिया के मामले में हिर्स करना अच्छी चीज़ नहीं है, लेकिन हदीस शरीफ के लिए हिर्स मतलूब है, हदीस शरीफ के लिए हिर्स करना मतलूब है। बाबुल हिर्स अलल हदीसी। जी एक मिनट था, एक मिनट, ऊपर वाली रिवायत में एक सतर छूट गई, आप भी लुकमा नहीं देते। वकाल इस्माइल, हज़रत इमाम, हज़रत इस्माइल यानी इमाम बुखारी रहमतुल्लाह अलैह फरमाते हैं, अन अय्यूब की ये रिवायत हज़रत अय्यूब सख्तियानी से, अन अता वो हज़रत अता इब्न अबी रबाह से, और वो कहते हैं कि इब्न अब्बास रदी अल्लाहु ताला अन्हुमा ने यूँ फरमाया, अशहदु अलन नबी सल्लल्लाहु अलैहि वसल्लम कि मैं गवाही देता हूँ नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पर। गोया इस दूसरी सनद के लाने का मकसद ये है कि अशहदु वाला लफ्ज़ इब्न अब्बास ही का है। ऊपर वाली सनद में अशहदु के लिए दो एहतमाल हो गए थे कि वो हज़रत अता इब्न अबी रबाह की बात है या हज़रत इब्न अब्बास की बात है अशहदु वाले। ये दूसरी सनद लाकर क्या साबित कर रहे हैं कि अशहदु वाली बात अता की नहीं है बल्कि यकीनन हज़रत अब्दुल्ला इब्ने अब्बास की है, ये साबित किया है इस दूसरी सनद के ज़रिए से। क्या कहने का खुलासा कि यहाँ समीअतु का लफ्ज़ नहीं है बल्कि अशहदु का लफ्ज़ हज़रत अब्दुल्ला इब्ने अब्बास रदी अल्लाहु ताला अन्हुमा ने नक़ल किया है। आपको याद हो इब्ने अब्बास की मरवियात में एक बात बतलाई गई थी कि इनकी मरवियात तो 1500 के करीब है लेकिन जिन मरवियात में इब्ने अब्बास ये सराहत करते हैं समीअतु या एक बित्तु, इस किस्म की रिवायतें कम हैं। बाकी इन्होंने दूसरों से सुन के सुनाई हो उसकी तादाद बहुत बड़ी। अब ये अशहदु का जो लफ्ज़ है वो सीमा से भी ज़्यादा ताकीद का लफ्ज़ है जो हज़रत अब्दुल्ला इब्न अब्बास रदी अल्लाह ताला नुमा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के मुतालिक नकल कर रहे हैं। और तो इस दूसरी तरीक़ के ज़रिए से पहली वाली सनद में जो दो एहतमाल थे उसमें से एक एहतमाल को ख़त्म करके दूसरे एहतमाल को मुतय्यन कर दिया कि इब्न अब्बास का कौल है। दूसरी बात ये कि दूसरी सनद बतला दी, तो भाई एक दूसरी सनद में तीसरी बात क्या हुई कि यहाँ ये रिवायत मौसूलन इमाम बुखारी ने जिक्र नहीं की क्योंकि कौल इस्माइल अन अय्यूब, तो अय्यूब सख्तियानी को इमाम बुखारी के उस्ताद नहीं है लेकिन किताबुल ज़कात के अंदर मौसूलन ये रिवायत मौजूद है। यही रिवायत इसी लफ्ज़ के साथ किताबुल ज़कात के अंदर मौसूलन मौजूद है। जी ये रिवायत हज़रत अबू हुरैरा रदी अल्लाह ताला अन्हु से मनकुल है। अन्नहु काल, हज़रत अबू हुरैरा रदी अल्लाह ताला अन्हु ने फरमाया, कीला या रसूल अल्लाह, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को कहा गया, अर्ज़ किया गया, पूछा गया, बड़ा अहम सवाल है,
من اسعد الناس بشفاعتك يوم القيامه آپ کی شفاعت سے قیامت کے دن لوگوں میں سب سے زیادہ سعادت مند کون ثابت ہوگا؟ اب دیکھیے یہ جو لفظ اسعد آیا ہے اس کا کیا ترجمہ؟ نمبر ایک، بہت سارے شراح کرام نے اسعد اسم تبذیل کو اسم تبذیل کے معنی میں نہیں لیا ہے بلکہ اس کو فعیل صفت کے معنی کے اندر لیا ہے. اب حدیث شریف کا ترجمہ کیا کریں گے؟ قیامت کے دن آپ صلی اللہ علیہ وسلم کی شفاعت کس کو حاصل ہوگی؟ بس یہی ترجمہ ہے، قیامت کے دن آپ صلی اللہ علیہ وسلم کی شفاعت کس کو حاصل ہوگی؟ یہ ہے سوال کرنے کا مقصد کہ اللہ کے رسول صلی اللہ علیہ وسلم آپ بتلائیے قیامت کے دن آپ کی شفاعت کس کو حاصل ہوگی. یہی مطلب بہترین مطلب ہے. نمبر دو، بعض حضرات اسم تبذیل کو اسم تبذیل کے معنی میں رکھنے کے بھی قائل ہیں. کیا مطلب اسم تبذیل کے معنی کا؟ کہ قیامت کے دن آپ کی شفاعت کا سب سے زیادہ سعادت مند کون بنے گا، یعنی سب سے زیادہ آپ کی شفاعت کا حقدار کون بنے گا. اگر اس میں تبذیل کو اس میں تبذیل کے معنی میں لیوے تو اس صورت کے اندر یہ کہا جائے گا کہ سعادت مندی کے مختلف درجات ہیں. جس قدر اخلاص ہوگا اس قدر سعادت مندی ہوگی، جس قدر اخلاص ہوگا اس قدر سعادت مندی ہوگی. تو سعادت مندی کے بھی مختلف درجات ہے، اور جس قدر اخلاص ہوگا اس قدر سعادت مندی اس کو حاصل ہوگی. تو یہ سوال کیا حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ نے، تو نبی کریم صلی اللہ علیہ وسلم نے کیا جواب دیا؟ قال رسول اللہ صلی اللہ علیہ وسلم لقد ظننت یا ابا ہریرہ الا یسألنی عن ھذا الحدیث احد اول منک، مجھے پکا خیال تھا کہ اس بارے میں سب سے پہلے تم ہی سوال کرو گے. مجھے یہی خیال تھا ابو ہریرہ کہ تم ہی سب سے پہلے مجھے اس بارے میں سوال کرو گے. کیوں؟ لما رأیت من حرصک علی الحدیث، کہ تم میری حدیث کے حاصل کرنے میں بڑے حریص ہو، تم کو حدیث کا علم حاصل کرنے کا بڑا حرص ہے. اسی لیے مجھے یہی یقین تھا کہ اس کے بارے میں سوال تم ہی سب سے پہلے مجھ سے کرو گے، پوچھو گے. یہ بات نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمائی. بس ترجمۃ الباب سے ربط یہاں آ گیا کہ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کا حدیث شریف کے علم کا حرص، اس کی نبی کریم صلی اللہ علیہ وسلم نے حوصلہ افزائی فرمائی، تعریف فرمائی. اس سے معلوم ہوا کہ دنیا میں اگر حرص کرنے کی کوئی چیز ہے تو علوم شرعیہ ہے، اور علوم شرعیہ میں بھی سب سے زیادہ حرص کرنے کی چیز حدیث شریف ہے، یہ اس سے معلوم ہو گیا. پھر آپ نے جواب دیا ہے اسعد الناس بشفاعت یوم القیامت من قال لا الہ الا اللہ خالصا من قلبه او نفسه. میری شفاعت کا قیامت کے دن حقدار وہ ہوگا جس نے کہا لا الہ الا اللہ قلب کے اخلاص سے یا نفس کے اخلاص سے، وہ میری شفاعت کا قیامت کے دن حقدار ہوگا. اب پہلے ایک بات ذہن میں رکھو، من اسعد الناس پر جو آپ کو دو توجہ بتلائی گئی وہ دو توجہ حقیقت میں یہاں پر ہے، وہاں نہیں. وہاں تو حضرت ابو ہریرہ کا سوال مطلق ہے، من اسعد الناس بشفاعتی کا یوم القیامہ، حضور آپ کی سفارش کا قیامت کے دن کون زیادہ حقدار بنے گا، یہ ان کا مطلق سوال ہے. یہ دو توجہ ہے، یہ حضور کی ارشاد میں ہے کہ آپ صلی اللہ علیہ وسلم نے جب جواب دیا تو کیا فرمایا، اسعد الناس بشفاعتی یوم القیامہ من قال لا الہ الا اللہ خالصا من قلبه او نفسه. اب یہاں یہ دو توجہ کر لو. کیسے دو چیز تو توجہ کریں گے؟ آپ صلی اللہ علیہ وسلم نے جواب میں اسعد سعید کے معنی میں استعمال فرمایا ہے، اور جواب آپ نے یہ ارشاد فرمایا کہ قیامت کے دن جس نے بھی دنیا میں لا الہ الا اللہ اخلاص سے پڑھا ہوگا ان سب کو میری شفاعت ملے گی، سب کو میری شفاعت ملے گی. تو آپ کے ارشاد عالی میں لفظ اسعد کس معنی میں ہے؟ سعید کے معنی میں. اب جملے کا معنی کیا کریں گے؟ کہ آپ صلی اللہ علیہ وسلم کی شفاعت سے قیامت کے دن سعادت مند وہ آدمی بنے گا جس نے دنیا میں اخلاص سے لا الہ الا اللہ کہا ہوگا. یہ مطلب لینے میں دو باتیں ہیں. پہلی بات، گویا نبی کریم صلی اللہ علیہ وسلم نے حضرت ابو ہریرہ کو تنبیہ فرمائی، حضور نے حضرت ابو ہریرہ کو تنبیہ فرمایا، ابو ہریرہ سب سے زیادہ کون حقدار ہوگا وہ مت پوچھو، نفس سے کس کو شفاعت ملے گی وہ سوال کرو. سمجھ میں آئی بھائی؟ کہ اسعد کو سعید کے معنی میں لے رہے، تو گویا آپ نے جو جواب دیا اس جواب سے حضرت ابو ہریرہ کو کیا ہو گئی؟ تنبیہ، کہ سب سے زیادہ میری شفاعت کا حقدار کون ہے وہ مت پوچھو، مطلقاً میری شفاعت کس کو ملے گی اس کے بارے میں سوال کرو. تو سب سے بڑی بات قیامت کے دن یہ ہوگی کہ میری شفاعت کس کو ملے گی. اور عموم افضل ہے، عموم کون کون حقدار ہوگا، تاکہ ہر طرح کے لوگ شامل ہو جائیں. اور حضور نے جواب بھی عام دیا، جواب دیا وہ بھی عام دیا کہ جس نے بھی اخلاص سے لا الہ الا اللہ پڑھا ہے وہ میری شفاعت کا حقدار ہے، جواب بھی عام ہے. اس لیے کہ ظاہر ہے کہ دنیا میں اخلاص سے لا الہ الا اللہ پڑھنے والے بے شمار، تو جواب بھی عمومی عنایت فرمایا. دوسری بات، اگر اس میں تبذیل کو اس میں تبذیل کے معنی میں لو، اس میں تبذیل کو اس میں تبذیل کے معنی میں لو، تو حدیث شریف کا مطلب یہ ہوگا जिस कदर जिसमें इखलास ज्यादा होगा, जिस कदर जिसके अंदर इखलास ज्यादा होगा, इस कदर जो है वो शफात का हकदार ज्यादा बनेगा। जिस कदर जिसमें इखलास ज्यादा होगा, इस कदर जो है वो ज्यादा हकदार बनेगा शफात का। तो ये भी तौजीह है कि जिस कदर जिसके अंदर इखलास होगा वो इस कदर शफात का ज्यादा कयामत के दिन हकदार बनेगा। बहरहाल हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बहुत प्यारा जवाब दे दिया कि जिसने इखलास के साथ कलीमे तैयबा पढ़ा वो आदमी कयामत के दिन मेरी शफात का हकदार बनेगा। आप सल्लल्लाहु अलैहि वसल्लम ने यह भी फरमा दिया कि दर्जात इखलास के जिसके अंदर जितने ज्यादा होंगे उस कदर उसके अंदर शफात का इस्तेहकाक ज्यादा होगा। तीसरी बात यह भी हो गई कि ज्यादा हकदार कम हकदार की बात पूछने के बजाय उमूम रखते तो अच्छा होता कि कौन कौन लोग आपकी शफात के ज्यादा हकदार बनेंगे। ये बहरहाल जो भी आदमी इखलास से कलीमे तैयबा पढ़ता है कयामत के दिन नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की शफात उसको नसीब होगी। अब यह रावी को शक है कि मिन कल्ब ही कहा या नफ्स ही कहा था, दोनों का हासिल एक है। ये हो गई हदीस शरीफ और उसका खुलासा। एक बहस हदीस शरीफ के मुताल्लिक, कयामत के दिन हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की शफात पांच तरीके से होगी। नंबर एक, शफात आम्मा। ये शफात आम्मा मोमिन गैर मोमिन सबको मिलेगी, सबको। यानी जब मैशर के अंदर हिसाब किताब शुरू नहीं हो रहा होगा, नफ्सा नफ्सी का आलम होगा, सूरज सवा नेजे पर होगा, जमीन तांबे पीतल की तरह होगी, उस मौके के ऊपर नफ्सा नफ्सी के आलम के मौके के ऊपर तमाम लोग ये चाहेंगे कि हिसाब शुरू हो जाए, हिसाब शुरू हो जाए, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की शफात की बरकत से हिसाब शुरू होगा। तो हिसाब शुरू होने का जो फायदा होगा आपकी शफात की बरकत से वो सब लोगों को होगा। नंबर दो, आप सल्लल्लाहु अलैहि वसल्लम की शफात की बरकत से बहुत सारे लोग बिला हिसाब जन्नत में चले जाएंगे। अल्लाहुम्मा जालना मिन्हु। नंबर तीन, बहुत से लोगों के हिसाब शुरू होंगे, हिसाब में गड़बड़ी, फंस गया हिसाब में, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जाके सिफारिश करेंगे तो हिसाब की गड़बड़ी के बावजूद जन्नत में भेज दिया जाएगा। बहुत सारे लोग ऐसे होंगे। नंबर चार, बहुत से अहले ईमान जहन्नम में डाल दिए गए गुनाह ज्यादा होने की वजह से, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम सिफारिश फरमाएंगे और उनको जहन्नम से निकाल दिया जाएगा। ईमान वाले थे, गुनाह ज्यादा हो गए, जहन्नम में डाल दिए गए, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने सिफारिश फरमाई और उसकी बरकत से जहन्नम से निकाल दिए गए। नंबर पाँच, बहुत से अहले ईमान के दर्जात कम होंगे,
آپ صلی اللہ علیہ وسلم کی سفارش کی برکت سے ان کے درجات بلند ہو جائیں گے. یہ ہو گیا اسد اس میں تبذیل کہ خلوص کے درجات. اب ان کو درجہ بیچارے کو کم ملا تھا, حضور نے سفارش کی, اونچے درجے پہ چلا گیا. یہ پانچ طریقے کی سفارش ہوگی نبی کریم صلی اللہ علیہ وسلم کی میدان قیامت کے اندر, محشر کے اندر. جی علم کیسے اٹھا لیا جائے گا؟ علم تو اٹھنا ہی اٹھنا ہے, انسان اٹھا لیے جائیں گے تو علم پہلے اٹھایا جائے گا. محبت علم کعبہ اٹھا لیا جائے گا تو علم بھی اٹھا لیا جائے گا قیامت سے پہلے. تو علم کا دنیا سے اٹھا لیا جانا طے ہے, لیکن اس کے اٹھا لیے جانے کی کیفیت کیا ہوگی, کس طریقے سے علم اٹھایا جائے گا. یعنی لوگ یہ نہ سمجھے کہ ایک مولانا صاحب علامہ وقت مجمع العلوم بحر العلوم رات کو سوئے صبح اٹھے تو لوگوں کو کہنے لگے بھائی میں سب بھول گیا, رات کو نیند میں علم اٹھ گیا میرا. ایسا ہوگا علم اٹھ جانا؟ اسی لیے کوئی یہ نہ سمجھے کہ علم اٹھا لیے جانے کا یہ مطلب ہے کہ کسی مولانا صاحب کے تمام علوم اڑ گئے, نسیان کاری ہو گیا. علم اٹھ جانے کی یہ کیفیت نہیں ہوگی. امام بخاری رحمۃ اللہ علیہ ترجمۃ الباب قائم کر کے یہ بتلانا چاہتے ہیں کہ علم کیسے اٹھایا جائے گا, علم اٹھائے جانے کی کیا کیفیت ہوگی. دوسری بات سمجھو, علم اللہ کی نعمت ہے, علم اللہ کی نعمت ہے, اس کو باقی رکھنے کی صورت پیدا کرو. علم اللہ کی نعمت ہے, اس کو باقی رکھنے کی صورت پیدا کرو. نمبر تین, کتابت علم کا جواز معلوم ہو رہا ہے. دور اول میں کتابت کا عام رواج نہیں تھا علم لکھنے کا, لوگوں کے دل میں شک آ سکتا ہے کہ بھائی علم لکھنا صحیح بھی ہے کہ نہیں ہے. تو جواز ثابت کریں گے بھائی جائز ہے, یہ لکھنے کی چیز ہے. چار, علم اٹھ جانے کی کیفیت یہ ہوگی کہ اہل علم اٹھتے چلے جائیں گے اور ان کی جگہ لینے والا کوئی نہیں ہوگا. اہل علم اٹھتے چلے جائیں گے اور ان کی جگہ لینے والا کوئی نہیں ہوگا. یہ ہے علم اٹھائے جانے کی کیفیت. جی دیکھو یہ استدلال ترجمۃ الباب کے لیے لائے لیکن عجیب طرز اپنایا امام بخاری رحمۃ اللہ علیہ نے. روایت پہلے لائے, سند بعد میں لائے. पहले रिवायत है, सनद बाद में है। अब रिवायत क्या है, यहाँ ये खत का मजमून अलग है और इससे मिलते जुलते कुछ कमी ज्यादती के साथ इमाम दारमी ने और दूसरी कई हदीस की किताबों में ये खत मौजूद है। हजरत उमर बिन अब्दुल अजीज रहमतुल्लाह अलैह ने खत लिखा। किसको खत लिखा? अबू बकर इब्ने हज्म रहमतुल्लाह अलैह को। ये अबू बकर इब्ने हज्म कौन है वो समझो, एक मशहूर सहाबी है हजरत अम्र इब्ने हज्म रदी अल्लाह ताला अन्हो। उनके बेटे हैं हजरत मोहम्मद इब्ने अम्र इब्ने हज्म रदी अल्लाह ताला अन्हो। दो सहाबी के नाम हैं हजरत अम्र इब्ने हज्म और उनके बेटे हैं हजरत मोहम्मद इब्ने अम्र इब्ने हज्म। बाप भी साहबी, बेटे भी साहबी, दोनों साहबी। ये जो बेटे साहबी हैं मोहम्मद इब्ने अम्र इब्ने हज्म, इनके ये बेटे हैं अबू बकर इब्ने हज्म। समझे बात का? तो ये जलीलुल कदर साहबी हजरत अम्र इब्ने हज्म रदी अल्लाह ताला अन्हो के पोते होते हैं। अबू बकर इब्ने हज्म कौन होते हैं? हजरत अम्र इब्ने हज्म रदी अल्लाह ताला अन्हो के पोते होते हैं। इनको हजरत उमर बिन अब्दुल अजीज ने अपनी खिलाफत के जमाने में मदीना का गवर्नर बनाया था, वाली बनाया था। इससे अंदाजा लगाओ कि इनका इल्म कितना ऊंचा होगा कि हजरत उमर बिन अब्दुल अजीज रहमतुल्लाह अलैह ने इनको मदीना का गवर्नर बनाए, अमीर बनाए। हजरत उमर बिन अब्दुल अजीज ने इनके नाम एक खत लिखा और दूसरी रिवायतों से पता चलता है सिर्फ इनके नाम पर खत नहीं लिखा बल्कि अपनी हुकूमत के तमाम गवर्नरों और आमिलों के नाम खत लिखा। अपनी हुकूमत के तमाम आमिलों और गवर्नरों के नाम के ऊपर खत लिखा। हजरत उमर बिन अब्दुल अजीज रहमतुल्लाह अलैह क्या खत लिखा? हुंजुर, गौर करो, किसी के पास भी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की हदीस होए तो लिखो उसको। किसी के पास भी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की हदीस हो जमा करो, लिखो उसको। क्यों? मुझे इल्म के खत्म हो जाने का डर है। इल्म खत्म हो जाएगा, सहाबा उठ रहे हैं दुनिया से, इंतकाल कर रहे हैं। ये हाफिजी ने हदीस साहबा उठते चले जाएंगे, इल्म खत्म हो जाएगा। वज़हाब अल उलमा, उलमा के चले जाने का यानी मफात पा जाने का, मौत हो जाने का। इसलिए जहां कहीं भी हुजूर की हदीसें मिले लिखो, जमा करो, ये हुक्म जारी किया था हज़रत उमर बिन अब्दुल अजीज रहमतुल्लाहि ताला अलैहि ने। अब यहाँ तर्जमतुल बाब से मुनासबत इसी को है, दुरुसल इल्मी व ज़हाबल उलमा, ये है तर्जमतुल बाब से रब कि उलमा उठते चले जाएंगे, सहाबा ताबीन, तो ये हदीस पाक का इल्म खत्म हो जाएगा। जो सीना बसीना, जहन बजहन, दिल बदिल, मुंह बमुंह, जबा बजबा जो चल रहा है, ये इस तरह हजरात साहबा ताबीन उठते चले गए, ये इल्म खत्म हो जाएगा। इसलिए उसको लिख करो, लिखने का काम करो, जमा करने का काम करो, ताकि इल्म ख़त्म न हो जाए। यह है तर्जमतुल बाब से रब्त। अब आपने शुरू साल में मुख्तलिफ बातें पढ़ी है इल्म हदीस के मुताबिक, उसमें एक बहस है तदवीन हदीस, तदवीन हदीस के हदीस शरीफ की बाकायदा तदवीन, एक मुस्तकिल मौजू है मबादियात हदीस में, या इसको मुख्तसर दो लफ्ज़ों में समझ लो। सहाबाए किराम ने, ताबईन किराम ने अपने तौर पर इनफिरादन हदीसों को जमा करने का कारनामा अंजाम दिया था। इनफिरादी सहाबा और ताबईन दोनों ने, और उसको सहाइफ कहा जाता था। सहाइफ, फुला सहाबी का सहीफा, फुला ताबी का सहीफा, सहाइफ। ये इनफिरादी कोशिशें हुई थी साहबा की, ताबीन की। सरकारी तौर पर, हुकूमती तौर पर तदवीन का काम सबसे पहले हजरत अली रदी अल्लाह ताला उन्होंने अपने दौरे खिलाफत में करवाया। हजरत अली रदी अल्लाह ताला उन्होंने इसकी तरफ तवज्जो मबजूल फरमाई थी, कोशिश की थी क्या हदीस को जमा कर लिया जावे। और सरकारी तौर पर, हुकूमती तौर पर दूसरी मर्तबा कोशिश की हजरत उमर बिन अब्दुल अजीज रहमतुल्लाहि ताला अलैह ने। ये सरकारी तौर पर होने वाली दूसरी मर्तबा कोशिश, और यही कोशिश फिर परवान चढ़ी। पहली कोशिश से बीच पड़ गया, दूसरी कोशिश से परवान चढ़ा और काम चल पड़ा तदवीन हदीस का। वला युकबलु, और कबूल न किया जाए यानी लिखा न जाए, मगर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की हदीस। فلا يقبل الا حدیث النبی صلی اللہ علیہ وسلم, اور تدوین حدیث میں صرف نبی کریم صلی اللہ علیہ وسلم کی احادیث کو جمع کیا جائے گا. کیا مطلب؟ صحابہ کے آثار کو ابھی جمع نہیں کرنا ہے, صرف حضور کی ارشادات عالیہ مرفوع احادیث جمع کرنا ہے تاکہ گڑ مڑ نہ ہو جائے, ابھی شروعات ہو رہی ہے, اس لیے صرف احادیث مرفوع جمع کرو, اقوال صحابہ نہیں لینے, ابھی گڑ مڑ نہیں ہونا. وَلْيُبْشُ الْعِلْمَ, اور علماء علم کو پھیلائیں گے, اور علماء کو چاہیے کہ علم کو پھیلائے یا پھیلائیں گے, یعنی کہ جب یہ حدیث وغیرہ جمع کرنے کا سلسلہ ہو تو علماء علم اور حدیث کی اشاعت کے کام میں لگ جائے. وَلْيَجْلِسُ, اور بیٹھ جاوے, علماء بیٹھ جائے, تعویذ لکھنے نہیں, علماء تعویذ لکھنے نہ بیٹھے, بیٹھ جانے کا مطلب یہ مت لینا, علماء بیٹھ جائے ہوٹل کے گلے پر, دکان کے گلے پر, کہاں بیٹھے, حتی یعلم من لا یعلم, تاکہ علم دیا جاوے ایسے لوگوں کو جو جانتے نہیں ہیں, یعنی علماء بیٹھ جائیں مجالس سے علم قائم کرے تاکہ جو حضرات علم نہیں جانتے ان کو علم دیا جا سکے. تو گھر یہ وَلْيَجْلِسُ باب افعال سے بھی ہے, باب ضرب سے بھی ہے, دونوں قرات اس کی منقول ہے, دونوں طرح ہی ہے, افعال سے بھی ضرب سے بھی, یعنی علماء خود بھی بیٹھے, متعلمین کو بھی بٹھاوے, عمومی مجلس قائم کرے اور علم کو محنت سے پڑھاوے تاکہ ناواقف لوگ علم کو حاصل کرے تاکہ یہ علم دنیا سے ختم نہ ہو جائے. فَإِنَّ الْعِلْمَ لَا يَهْلِكُ حَتَّى يَكُونَ سِرًّا, علم ہلاک نہیں ہوتا یہاں تک کہ رازہائے سربستہ نہ بن جائے, علم ہلاک نہیں ہوتا یہاں تک کہ علم خفیہ چیز نہ بن جائے, یعنی علم کو خفیہ چیز مت بناؤ, علم کو راز مت بناؤ, ورنہ وہ ہلاک کا ذریعہ, ہلاکت کا ذریعہ ہے. یعنی علم کو عام رکھو تو چلے گا دنیا, علم کو راز کی چیز مت بناؤ ورنہ ہلاک ہو جائے گا, چونکہ راز میں کیا ہوتا ہے, یہ جانتا ہے یہ جانتا ہے, دونوں مر گئے, راز ختم. اس لیے علم کو راز مت بنا, سب کو بتا دیا, دو مریں گے تو 20 تو باقی ہے نا, ابھی آگے 200 کو سکھائیں گے, اس لیے علم کو راز مت بنا. دوسرے مذہب میں اور اسلام میں بہت بڑا فرق یہ ہے کہ دوسرے مذاہب میں علوم دینیہ کو راز بنا دیا گیا, اور اسلام کے اندر علوم دینیہ کا دروازہ سب کے لیے کھول دیا گیا. اس لیے آج تک یہ علوم دنیا کے اندر برابر عام ہوتے چلے آ رہے ہیں, اس لیے بڑی تاکید فرمائی کہ علم ہلاک نہیں ہوگا یہاں تک کہ اس کو راز بنا دیا جائے, یعنی جب اس کو راز بنا دیا جائے گا تب جا کر کے جو ہے یہ علم ختم ہو جائے گا, اس لیے راز مت بناؤ. اب سند لائے کہ حضرت عمر بن عبدالعزیز کا یہ خط مجھے کس نے بتلایا, امام بخاری فرماتے ہیں یہ خط مجھے کہاں سے پہنچا, تو کہا حدثنا لالا ابن العبد الجبار حدثنا عبدالعزیز ابن مسلم ان عبداللہ ابن دینار ان بذالکا, یہ سند بتلائی خط کی, یعنی حدیث عمر ابن عبدالعزیز الی قولی, لیکن اس کو دھیان سے سمجھو, یہ سند کے ذریعے سے جو مضمون پہنچا ہے
حضرت عمر بن عبدالعزیز کا وہ کہاں تک ہے؟ وَزَحَابَ الْعُلَمَائِ تک ہے. حضرت عمر بن عبدالعزیز والا خط اور اس کا مضمون کہاں تک ہے؟ وَزَحَابَ الْعُلَمَائِ تک. اس کے بعد جو آگے والا حصہ ہے وہ امام بخاری رحمت اللہ علیہ کا اپنا بڑھایا ہوا ہے. اس لیے کیا فرمایا؟ یعنی حدیث عمر بن عبدالعزیز الی قولہ ذہاب العلماء, یعنی حضرت عمر بن عبدالعزیز رحمت اللہ علیہ کا قول ہے, لیکن یہ قول کہاں تک ہے؟ ذہاب العلماء تک ہے. باقی یہ جو عبدالجبار والی سند سے جو روایت آئی اس میں آگے والے جملے نہیں ہیں, آگے والے جملے نہیں. اب آگے والے جملے کے بارے میں دو احتمال دھیان میں رکھو. باشرائے حدیث کی رائے یہ ہے کہ آگے والے جملے بھی حضرت عمر بن عبدالعزیز کے ہیں, لیکن عبدالجبار والی سند سے نہیں, امام بخاری کو کسی اور سند سے پہنچے ہیں. یہ عبدالجبار والی جو سند نقل کی, حدثنا العلاء بن عبدالجبار, تو اس سند سے آگے والے جملے نہیں پہنچے. اس سند سے تو وہ ذہاب العلماء تک ہی پہنچا ہے. آگے والا جو حصہ ہے وہ امام بخاری رحمت اللہ علیہ کو کسی اور سند سے پہنچا ہے. لیکن حافظ ابن حجر عسقلانی رحمت اللہ علیہ کی رائے یہ ہے کہ راجح بات یہی ہے کہ وہ ذہاب العلماء تک, یہی حضرت عمر بن عبدالعزیز کا ارشاد ہے, آگے والے حضرت امام بخاری کے کلمات ہیں. اور یہی زیادہ قرین قیاس ہے کہ آگے والی پوری عبارت یہ حضرت امام بخاری رحمۃ اللہ علیہ کی ہے, وہ عمر بن عبدالعزیز رحمۃ اللہ علیہ کی نہیں ہے. بہرحال اتنا ثابت ہو گیا کہ دنیا سے علماء اٹھتے جائیں گے اور علم جو ان کے سینوں میں ہے وہ اپنے ساتھ قبرستان لے کے جائیں گے. یہ ہے علم کے اٹھنے کی کیفیت.